जी बिस्मिल्लाहिर्रहमानिर्रहीम। चलो अब ठीक आवाज है लग रही है। जी भाई देखो, बिला इजाजत बुखल की बातें चल रही थी। बुखल की कितनी किस्में हैं, कौन सी बुरी है, कौन सी बुखल नहीं है, शक्ल बुखल की है। तो उसमें एक मलफूज था हजरत वाला का। हजरत वाला ने इस मलफूज में फरमा रहे कि बाद लोगों से ऐसी बेतकल्लुफी का ताल्लुक होता है कि उनके बारे में 100% पक्का यकीन होता है कि अगर मैं उसकी कोई चीज उठाकर खा लूंगा तो उसको नागवार तो कुजा यानी दूर की बात है बल्कि खुश होगा। ऐसी सूरत में सरी लफ्जों में इजाजत लेने की जरूरत भी नहीं, जरूरत भी नहीं, क्योंकि मालूम है कि शख्स खुश होगा। बल्कि ऐसी सूरत में छीन कर खाना भी जायज है। मसलन वो शख्स कोई चीज खा रहा है, आपने झपटा मारकर उसे वो चीज छीन कर खा ली तो ये भी जायज है, इसलिए कि छीनने से वो दोस्त नाराज क्या होता बल्कि और खुश होगा और उसको राहत होगी। बल्कि हो सकता है कि जाहिर एतबार से वो रोकने की भी कोशिश करे लेकिन वो दोस्त से राजी और खुश होगा कि अगर ये चीज मेरा दोस्त खा ले तो अच्छा होगा। जब ये यकीन हो तो छीन कर भी ले लो तो भी कोई हर्ज नहीं, लेकिन खुश दिली का यकीन वाकई होना चाहिए। ये नहीं कि अपनी तरफ से फर्ज करके बैठ गए, हाँ भाई अब ये मेरे से बहुत खुश है कि हमारे खाने से खुश होना चाहिए लिहाजा मैं खाऊंगा तो मेरे लिए खाना जायज होगा, ये काफी नहीं। बल्कि उसके पिछले अमल से बात वाजे हो कि मेरे खाने से खुश होता है तब तो उसकी चीज छीन कर खा लो। फुकहाए किराम को देखिए कि वो किस किस तरह अहादीस नबविया से मसाइल मुस्तंबत फरमाते निकालते हैं। हदीस शरीफ में है कि जिस वक्त मक्का मुकर्रमा फतह हुआ और फतह के बाद आप मस्जिद हराम में दाखिल हुए, फतह हुआ ना फतह मक्का का दिन, और मस्जिद हराम में दाखिल हुए तो मस्जिद हराम के बराबर में हजरत उम्मे हानी रजी अल्लाह अन्हा का घर था। हजरत उम्मे हानी रजी अल्लाह अन्हा हुजूर अब्दस सल्लल्लाहु अलैहि वसल्लम की चचाजाद बहन थी और हजरत अली रजी अल्लाह अन्हु की हकीकी बहन थी। आप सल्लल्लाहु अलैहि वसल्लम ने उनके घर में जाकर कुछ देर आराम फरमाया। उनके घर में एक पानी का मशकीजा लटका हुआ था। मशकीजा कहते हैं वो चमड़े का, जैसे मटके होते हैं ना मिट्टी के मटके, देखो तो उससे पहले चमड़े के मटके होते थे, चमड़े के बने हुए और पानी के भी होते थे, तो उन मशकीजा कहते हैं, पानी का भी खास तरीके से बना हुआ होता था। तो फरमाया पानी का मशकीजा लटका हुआ था, तो वो लटकाने का उसके अंदर तरीका होता था, पानी भर कर लटका देते तो उसमें पानी ठंडा रहता था, जी लेदर बैग्स। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उस मशकीजे से मुंह लगाकर पानी पिया। तो इस हदीस से फुकहाए किराम ने कम से कम दो दर्जन अहकाम मुस्तंबत फरमाया, यानी दो दर्जन चीजें उसमें से निकाली इस हदीस में से, यानी 24 चीज। जब कोई हदीस फुकहाए किराम तक पहुंचती थी तो फुकहाए किराम खुर्दबीन लगाते थे, दूरबीन लगाते थे, लगाकर बैठ जाते दूरबीन लगाकर हदीस में, और ये देखते कि हदीस से उम्मत की रहनुमाई के लिए क्या क्या अहकाम निकल रहे हैं, क्या क्या चीजें निकल रही हैं, उस पर दूरबीन लगाते। बहरहाल वो मकान जिसमें हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम दाखिल हुए वो उम्मे हानी रजी अल्लाह अन्हा का था और मशकीजा भी उन्हीं का था। जी और पानी का कायदा यह है कि जब तक वो पानी दरिया या समंदर या बड़े तालाब में है तो वो पानी सबके लिए मबा और आम है। दरिया में है, नदी में है, तो वो तो कोई इजाजत नहीं है, कोई भी पी सकता कि जो शख्स जितना चाहे पानी हासिल कर ले। लेकिन अगर कोई शख्स वहां से पानी लेकर अपने घर में ले आया और मशकीजे में या मटके में या बकेट में रख लिया तो अब वो पानी उसकी मिल्कियत हो गया। تو اب وہ پانی اس کی ملکیت ہو گیا، اب وہ اس پانی کو فروخت بھی کر سکتا ہے، بیچ بھی سکتا ہے، اس کی ملکیت ہے، خود بھی استعمال کر سکتا ہے، دوسروں کو ہدیہ تحفہ بھی دے سکتا ہے، اور دوسروں کو حلال نہیں کہ اس کی اجازت کے بغیر وہ پانی پیئے، یہ شرعی حکم ہے۔ تو چنانچہ فقہائے کرام نے اس حدیث میں یہ سوال اٹھایا کہ یہ مشکیزہ حضرت ام ہانی رضی اللہ عنہا کا تھا، لیکن حضور صلی اللہ علیہ وسلم نے ان کی اجازت کے بغیر اس مشکیزے سے پانی پی لیا، یہ پانی پینا آپ کے لیے کیسے جائز ہوا؟ یہ مسئلہ نکالا، یہ پانی پینا آپ کے لیے کیسے جائز ہوا؟ جی، اس کا جواب یہ ہے کہ بغیر اجازت آپ کے لیے پینا اس لیے جائز ہوا کہ اگرچہ سری لفظوں میں تو اجازت آپ نے ان سے نہیں لی، لیکن آپ صلی اللہ علیہ وسلم جانتے تھے کہ اگر میں ام ہانی رضی اللہ عنہا کے گھر کی کوئی بھی چیز استعمال کروں گا تو اپنے استعمال کرنے سے بھی زیادہ خوش ہوگی، استعمال کرنے سے زیادہ خوش ہوگی، اس وجہ سے حضور اقدس صلی اللہ علیہ وسلم کے لیے ان کی اجازت کے بغیر ان کے مشکیزے سے پانی پینا جائز ہو گیا۔ جی، اور سنیے، حدیث شریف میں آتا ہے کہ ایک مرتبہ حضور اقدس صلی اللہ علیہ وسلم کسی جگہ سے گزر رہے تھے، وہاں پر اس قوم کا کوڑا دان تھا، کوڑا یعنی وہ کچرا ڈالنے کا، ڈسبین ڈالنے کی، وہ ایک تو گھر میں ہوتا ہے جو، پھر لیکن یہ سب باہر جا کر ایک جگہ ہوتی ہے وہاں ڈالتے، اس کو کوڑا دان کہتے ہیں، لوگ اپنے گھروں کا کوڑا کچرا وہاں ڈالا کرتے تھے۔ اس کوڑے کے ڈھیر پر، ڈھیر کے پاس جا کر آپ صلی اللہ علیہ وسلم نے پیشاب فرمایا۔ فقہائے کرام نے یہاں بھی یہ سوال اٹھایا کہ یہ تو ایک قوم کی کوڑی تھی، قوم کا کچرا ڈالنے کی جگہ تھی، اور آپ صلی اللہ علیہ وسلم نے ان کی اجازت کے بغیر اس کوڑی کو پیشاب کرنے کے لیے کیسے استعمال فرمایا؟ جی، تو پھر اس کا جواب دیا ہے کہ حضور صلی اللہ علیہ وسلم نے اس وجہ سے استعمال کیا کہ وہ کوڑی کی جگہ مباح عام تھی، اور حدیث کے الفاظ سباتت قوم میں لفظ سباتا کی لفظ قوم کی طرف اضافت ملک نہیں بلکہ اضافت بادنی ملابست ہے، اور بعض حضرات فقہا نے یہ جواب دیا کہ وہ کوڑی اگرچہ قوم کی ملکیت تھی مگر قوم کی جگہ ہوتی بھائی کوئی بات نہیں، اعتراض نہیں ہو، بعض مرتبہ یہ ہوتا ہے قوم کی جگہ ہوتی بھائی کوئی بات نہیں، تو اس لیے انہوں نے استعمال کی۔ اور سنیے، ایک مرتبہ حضور اقدس صلی اللہ علیہ وسلم راستے میں تشریف لے جا رہے تھے، ایک شخص نے راستے میں آپ صلی اللہ علیہ وسلم کو سلام کیا، السلام علیکم ورحمۃ اللہ وبرکاتہ، تو آپ صلی اللہ علیہ وسلم نے اس کا سلام کا جواب دینا چاہا، لیکن آپ صلی اللہ علیہ وسلم اس وقت وضو سے نہیں تھے، قریب ہی کسی شخص کے گھر کی دیوار تھی، آپ صلی اللہ علیہ وسلم نے اس گھر کی دیوار پر ہاتھ مار کر تیمم کیا اور پھر اس کے سلام کا جواب دیا، وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔ چونکہ سلام کے جواب میں اللہ تعالیٰ کا نام آ رہا تھا، اس لیے آپ صلی اللہ علیہ وسلم نے مناسب نہیں سمجھا کہ اللہ تعالیٰ کا نام بغیر وضو کے لیا جائے، اس لیے آپ صلی اللہ علیہ وسلم نے تیمم کر کے پھر جواب دیا۔ جی، ایسا کرنا واجب و ضروری نہیں تھا، محض اللہ تعالیٰ کے نام کے ادب کی خاطر تیمم کر لیا۔ یہ بات یاد رکھیے کہ اگر کوئی شخص اس مقصد کے لیے تیمم کر لے تو اس کے لیے اس تیمم میں سے نماز پڑھنا جائز نہیں، نماز پڑھنا جائز نہیں، یاد رکھنا۔ ٹھیک ہے، ایسی کوئی چیز جو اللہ کا نام لینا ہے، کوئی تسبیح پڑھنا ہے اور اس کے لیے وضو نہیں کریا لیکن تیمم سے کر لیا تو ٹھیک ہے۔ اس حدیث پر فقہائے کرام نے پھر سوال اٹھا دیا کہ یہ گھر تو کسی اور شخص کا تھا، اس شخص کے گھر کی دیوار کو اس کی اجازت کے بغیر تیمم کرنے کے لیے کیسے استعمال فرمایا؟ پھر جواب دیا کہ کوئی شخص بھی ایسا نہیں ہے جس کو اس بات سے ناگواری ہو کہ حضور اقدس صلی اللہ علیہ وسلم اس کے گھر کی دیوار کے ذریعے تیمم کر لے، لہذا آپ صلی اللہ علیہ وسلم نے اجازت متعارفہ کی وجہ، یعنی عام طور پر یہ اجازت ہی ہوتی ہے، کوئی منع نہیں کرتا، عرف میں لوگوں کے عام کے اندر ایسا ہی ہوتا ہے، اس لیے اجازت متعارفہ کی وجہ سے اس دیوار کو استعمال فرمایا، یہ مسئلہ نکلا۔ ان واقعات کو بیان کرنے سے دراصل یہ بتلانا مقصود ہے، کہ اسلامی شریعت اور اسلامی فقہ دوسرے شخص کی چیز کو استعمال کرنے کے معاملے میں کتنی حساس ہے اسلام، کہ حضور اقدس صلی اللہ علیہ وسلم کے بارے میں بھی یہ سوال پیدا ہو رہا ہے کہ آپ نے ان چیزوں کو مالک کی اجازت کے بغیر کیسے استعمال فرمایا۔ لیکن ہمارے یہاں معاملہ ایسا بنا ہوا ہے، کہ حلال اور حرام کی کچھ پرواہ نہیں، خاص کر جو لوگ ساتھ ساتھ رہتے ہیں ان میں یہ ہوتا ہے کہ ایک دوسرے کی چیز استعمال کر لیتے ہیں، ساتھ رہتے ہیں، دو فیملیاں ساتھ میں رہتی ہے تو ایک دوسرے کی چیزیں استعمال کر لیتے ہیں اور اس کی فکر نہیں کہ دوسرے سے اجازت لی جائے۔ جیسا کہ میں نے عرض کیا کہ حدیث کی رو سے صرف اجازت بھی کافی نہیں جب تک کہ وہ اجازت خوش دلی کے ساتھ نہ ہو۔ جی تو یاد رکھ، تو اجازت کہاں پر؟ جہاں پر عام کے اس کو استعمال کرنے سے عام کو کسی کو کوئی اعتراض نہیں ہوتا ہے تو وہاں پر استعمال کر سکتے ہیں، لیکن جہاں پر اعتراض ہو کہ کسی کو برا لگے، جیسے دو لوگ ساتھ میں رہتے، دونوں کے الگ الگ چیزیں ہیں، دونوں کا الگ الگ چولہا ہے، کچن ہے، اور ایک کی چیز دوسرے نے استعمال کر لی، تو وہاں اجازت لینا ضروری ہوتا ہے۔ حضرت تھانی رحمۃ اللہ علیہ تو یہاں تک فرماتے ہیں کہ بخیل کی اجازت بھی مشکوک ہے، مثلا آپ نے کسی بخیل سے اس کی چیز کو استعمال کرنے کی اجازت لے لی، جب اس نے اجازت دی تو اس وقت اس کے دل پر آرے چل گئے، چاہتا تو نہیں تھا لیکن دے دیا شرم کے مارے، اس نے سوچا کہ اگر اجازت نہیں دوں گا تو بری بات ہوگی، اب اجازت دو تو مشکل، نہ دو تو مشکل، تو اس مصیبت میں آ کر اس نے اجازت دے دی۔ اس بخیل کی یہ اجازت مشکوک ہے، معتبر نہیں، کیونکہ خوش دلی سے اجازت نہیں دی ہے۔ ہم بھی تو ایسے ہی بخیل ہیں نا، ہاں، بخیل سے حق کے واجب زبردستی لینا، بخیل سے حق کے واجب، واجب جو حق ہے وہ زبردستی لو۔ لیکن یہاں ایک بات اور سمجھ لینی چاہیے، وہ یہ کہ اگر بخیل زبردستی اپنے دل پر پتھر رکھ کر دبائے، دباؤ میں آ کر اجازت دے دے، تو اس کے دو حال ہے۔ ایک حال یہ ہے کہ اس بخیل نے دباؤ میں آ کر اگر ایسی چیز کی اجازت دی ہے جو اس بخیل کے ذمے حق کے واجب تھا، اور بخیل دیتا نہیں تھا، لیکن آپ نے زبردستی کر کے اس سے اجازت لے لی، تو اس صورت میں اس چیز کے حلال ہونے میں کوئی شبہ نہیں۔ دیکھو یہ جو بتایا کہ جس میں اس کی خوش دلی کی ضرورت ہے وہ کہاں پر، یہ بتانا چاہ رہے کہ جہاں حق کے واجب ہے اور وہ نہیں دے رہا تھا، تو فرمایا اس میں تو لینا زبردستی اس سے اجازت لے لی، تو اس صورت میں اس چیز کے حلال ہونے میں کوئی شبہ نہیں۔ لیکن اگر کوئی حق کے واجب نہیں تھا تو اس میں اگر زبردستی اجازت لے، تو فرمایا یہ ٹھیک نہیں ہے، خوش دلی سے اجازت نہیں دی ہے، اس لیے اس کو وہ مشکوک ہے اس کی اجازت۔ مثلا بخیل کی بیوی ہے، اس بیوی کا نفقہ اس کے شوہر کے ذمے واجب ہے، اب وہ شوہر اپنے بخل کی وجہ سے بیوی کو گھر کا خرچہ نہیں دیتا یا ضرورت سے کم دیتا ہے، جس سے بیوی کا گزارا نہیں ہوتا۔ اب بیوی نے مجمع کے اندر خرچے کا مسئلہ اٹھا دیا اور مجمع کے دباؤ میں شوہر سے لوگوں کے سامنے بات رکھ دی، جسے کمیونٹی میں رکھ دی، تو کمیونٹی میں جب بات گئی ہے تو پھر وہ لوگ ظاہر بات ہے بیٹھیں گے، آپ اس شوہر کو بلائیں گے اس بخیل کو اور اس کے سامنے کہیں گے بھائی تمہیں اتنا دینا ہے تو وہ ظاہر بات ہے زبردستی ہی شرم کے مارے ہی قبول کرے گا. تو مجمع کے دباؤ میں شوہر سے نفقے کی اجازت حاصل کر لی. جی تو دیکھو شوہر سے تو نفقے کی یعنی خرچے کی اجازت حاصل کر لی. حالانکہ بیوی جانتی ہے کہ اجازت دیتے وقت اس کے دل پر سانپ لوٹ رہے ہیں یعنی بہت بھاری ہو رہا ہے لوٹ رہے ہوں گے. بہرحال شوہر نے مجمع کے دباؤ میں آ کر اجازت دے دی. لیکن چونکہ بیوی کا حق شوہر کے ذمے واجب تھا لہذا اگر اس شوہر نے زبردستی خوش دلی کے بغیر بھی اجازت دے دی تب بھی بیوی کے لیے نفقہ لینا حلال ہے بلکہ ایسی حالت میں بیوی کے لیے اجازت کے بغیر بھی حلال ہے. جی تو ایسا ہے تو ایسی ہر جگہ پر ہے. جیسے قوم کے اندر کوئی مسئلہ پیش آ گیا اور اس میں مانگ رہے ہیں اور جہاں خرچ کرنا ضروری ہوتا ہے تو پھر اس طریقے سے تو جہاں پر بھی حق کے واجب ہے جیسے زکات ہے تو اب وہ اس سے زبردستی لیا جا رہا ہے تو وہ لیا جائے اس میں تو کوئی بات نہیں اس کو چاہے کتنا ہی برا لگے اس کا فائدہ ہو رہا ہے. تو شوہر کے مال سے بیوی کو خرچہ لینا. حضرت ابو سفیان رضی اللہ عنہ کی بیوی ہندا تھی. ابو سفیان رضی اللہ عنہ کی بیوی ہندا تھی. وہ ایک مرتبہ حضور اقدس صلی اللہ علیہ وسلم کے پاس آئی اور کہا کہ یا رسول اللہ ان ابا سفیان رجل مسیکن یعنی میرے شوہر پیسے روک روک کر استعمال کرنے کے عادی ہے. مسیکن میرے شوہر پیسے روک روک کر استعمال کرنے کے عادی ہے بخیل آدمی ہے میرا گزارا نہیں ہوتا میرے اولاد کو اور مجھے خرچ نہیں دیتے کبھی کبھار وہ اپنا روپیہ پیسہ گھر میں چھوڑ کر چلے جاتے ہیں تو کیا میں ان کے علم کے بغیر ان کو پیسوں میں سے لے لیا کروں. دیکھو کیسا پوچھ رہے. جواب میں حضور اقدس صلی اللہ علیہ وسلم نے فرمایا خذی ما یکفی کی ولدک بالمعروف یعنی جتنا تمہارے اور تمہاری اولاد کے خذی ما یکفی کی ولدی کی بالمعروف خذی ما یکفی کی ولدی کی بالمعروف یعنی جتنا تمہارے اور تمہاری اولاد کے نفقے کے لیے ضروری ہے اتنا لے لیا کرو اس میں کچھ حرج نہیں. اس حدیث میں آپ صلی اللہ علیہ وسلم نے اجازت کے بغیر بھی لینے کی اجازت دے دی اس لیے کہ حق کے واجب تھا. جی حق کے واجب تھا لیکن حق کے واجب نہیں ہے تو وصول کرنا جائز نہیں. لیکن جہاں حق کے واجب نہ ہو وہاں زبردستی کر کے لینا جائز نہیں. بعض لوگ باقاعدہ اس کی پلاننگ کرتے ہیں. کیا ہے باقاعدہ اس کی پلاننگ کرتے کہ فلاں ہمارا فلاں دوست بڑا کنجوس ہے لہذا ایک دن سب مل کر اس پر دھاوا بولو یعنی اس کے پاس سب جائیں گے اور سب مل کر اس کو زچ کرو کہ وہ کسی طرح کچھ کھلانے پلانے پر آمدہ ہو جائے. کچھ کنجوس ہوتا ہے تو بعض مرتبہ دوست لوگ زبردستی اس کے پاس جاتے ہیں اور پھر ہوٹل میں جا کر کھانا کھاتے ہیں اور پھر کہتے ہیں تجھے ہی بل دینا ہوگا. بھی کبھی کبھی پکڑا جاتا ہے بےچارا ہوتا ہے نا. تو فرمایا بعض لوگ ایسا کرتے ہیں کہ زبردستی اس کو کھلانے پلانے پر آمدہ ہو جائے یا ہدیہ تحفہ دینے پر آمدہ ہو جائے. آج اس سے ہر قیمت پر اس کے پیسے خرچ کروانے ہی ہیں. چنانچہ سب نے اس کے گھر پر دھاوا بول دیا یعنی جمع ہو گئے اور سب اس کے پیچھے پڑ گئے. اب وہ بےچارا عاجز آ گیا ان کی بات ماننے کی سوا کوئی چارہ نہ رہا. اب دل پر پتھر رکھ کر ان کی بات مان لی اور ان پر پیسے خرچ کر دیے اور کچھ کھلایا پلایا مگر اس کے دل پر قیامت گزر گئی. تو اس صورت میں جو کچھ تم نے اس بخیل سے زبردستی کھایا وہ سب حرام ہوا کیونکہ یہ کوئی واجب نہیں تھا. یہ تو بس زبردستی دوست اپنے دوستوں کے ساتھ کرتے ہیں تو اس طریقے سے نہ کرے. जो कंजूस होता है उसको छोड़ दो उसके हाल पर, उस पर जबरदस्ती करोगे तो उसमें कोई बरकत नहीं बल्कि गुना होगा। इसलिए कि वो शख्स अगरचे बखिल था लेकिन इसके जिम्मे तुम्हारे ऊपर खर्च करना वाजिब नहीं था, तुम्हारे ऊपर खर्च करना वाजिब नहीं था। तुमने उसको उसकी मर्जी के खिलाफ, उसकी खुशी और दिली के खिलाफ खर्च करने पर मजबूर किया, लिहाजा ये खर्च करना ला यहलु माल इमरिन मुस्लिमिन इल्ला बितीब नफ्सी मिन्हु के अंदर दाखिल होकर हराम हो गया। यानी उसकी खुशी से इजाजत नहीं थी, जबरदस्ती जमा होकर जबरदस्ती पैसे निकलवा पर खाया है तो ये गुनाह है। अब मदरसों के लिए चंदा, मदारिस का चंदा करना भी इसी हदीस के अंदर दाखिल है। मदारिस का, मदरसों का चंदा करना भी इसी हदीस के अंदर दाखिल है। हजरत मौलाना अशरफ अली साहब थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि जो लोग अपनी वजाहत से फायदा उठाकर चंदा करते हैं वो चंदा मशकूक है, इसलिए कि जिससे चंदा किया जा रहा है जब वो ये देखता है कि इतने बड़े मौलाना साहब चंदे के लिए मेरी दुकान पर तशरीफ लाए हैं, अब दिल तो चंदा देने को नहीं चाह रहा मगर इन बड़े मौलाना साहब को कैसे रद्द करूं, चुनांचे उसने दिल पर पत्थर रखकर कुछ पैसे बतौरे चंदा के उनको दे दिए, लेकिन ये पैसे खुश दिली से नहीं दिए और ऐसा चंदा जो 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 खुश दिली से न हो वो लेना जायज नहीं। अब बताओ आजकल तो ऐसा ही होता है, कई मस्जिद का होता है, कई मदरसे का होता है, तो इसी तरीके से जरा बड़े लोग पहुंच जाते हैं और बेचारा वो शर्मा शर्मी में या कहीं टी पार्टी कर दी और टी पार्टी में शर्मा शर्मी में लिखा रहा, नहीं लिखाएंगे तो लोग पता नहीं क्या करेंगे, तंग करेंगे, या उसके घर पे चंद आदमी चले जाते हैं और उसके जरिए से उसका जी नहीं चाह रहा है लेकिन जबरदस्ती दे रहा है, ये तो बिल्कुल आम हो रहा है। हजरत थानवी इसके बारे में बहुत सख्त थे, इसलिए उनके मदरसे में इस तरीके से कोई चंदा जो खुशी के साथ दे देता तो ठीक है, वरना जबर जैसे हजरत थानवी कितने मशहूर है, वो अगर किसी के पास चले जाओ तो बताओ कोई दिए बगैर रह सकता है, कोई नहीं रह सकता। लेकिन आप ऐसा नहीं करते कि मैं जाऊं और वो मेरी वजह से दे तो खुशी नहीं हुई, मेरे आने पर हुआ, वो तो मेरी शर्म में दिए है, दे तो अल्लाह का ताला के लिए दे और अपनी खुशी से दे, चाहे फिर वो एक शिलिंग ही क्यों ना हो। तो एक लाख देना नहीं, बाद मर्तबा इंसान खुशी से 2000 देने के लिए तैयार होता है लेकिन लोगों की शर्म की वजह से उसको 2 लाख देना पड़ता है, बोले नहीं दूंगा तो जबरदस्ती मेरे पर पड़े रहेंगे। तो याद रखो ये इसके अंदर खुशदिली बहुत जरूरी होती है। तो इसलिए हजरत थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि आजकल मजमे आम में चंदा करना मुनासिब नहीं है, मजमे आम में चंदा करने से बकसरत लोग महज सर से बला टालने के लिए और लोगों की मलामत से बचने के लिए चंदा देते हैं, इस देने में इखलास बहुत कम होता है। आजकल की कैद इसलिए लगा दी कि लोग मजमे आम में चंदा के जवाज पर गजवे तबुक के वाकया से इस्तदलाल करते, मजमे आम में चंदा लेना तो गजवे तबुक पर वो करते कि वहां पर भी अल्लाह के रसूल ने चंदा लिया है तो इससे दाल करते हैं। तो हुजूर अब्दुल सल्लल्लाहु अलैहि वसल्लम ने गजवे तबुक के मौका पर मस्जिद नबवी में आम चंदा किया, उसका जवाब यह है कि जिन हजरात से चंदा मांगा जा रहा था वो सहाबे किराम रदियल्लाहु अन्हुम अजमाइन थे, जिनके बारे में ये यकीन था कि अगर अल्लाह ताला के लिए चंदा देना होगा तो देंगे और अगर अल्लाह ताला के लिए नहीं देना होगा तो नहीं देंगे। आज हम अपने आप को सहाबे किराम पर कैसे कयास कर सकते हैं कि हमारा मजमा भी क्या सहाबे किराम जैसा है कि देना होगा तो देंगे, नहीं देना होगा तो नहीं देंगे, नहीं देना होगा तो कैसे तुम सोच सकते हो। लिहाजा हजरत थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि मजमे आम में चंदा करने की ये बात अच्छी नहीं है, इसमें इस बात का अंदेशा है कि लोगों की खुश दिली के बगैर चंदा वसूल कर लिया गया हो, लिहाजा ऐसा चंदा जायज नहीं है, मैं दाखिल होने की बिना पर, यानी हलाल नहीं है, ये जायज नहीं है। अल्लाह ताला हमें इन सब बातों पर अमल करने की तौफीक अता फरमाए। जी एक और मलफूज है, एक मलफूज में हजरत थानी रहमतुल्लाह अलैह ने फरमाया कि सूद लेने से बुख्ल बढ़ता है, याद रखो सूद लेने से बुख्ल बढ़ता है, जरा इस पर गौर करना। सूद लेने से हालांकि पैसा ज्यादा आता है, वो दिखता है लेकिन बुख्ल बढ़ता है। सूद लेने से बुख्ल बढ़ता है क्योंकि सूद लेने का सबब ही बुख्ल है। ये सूद क्यों ले रहा है? ये बखीली की वजह से सूद ले रहा है, सखी होता तो सूद न लेता। ये कह रहे सूद लेने का सबब ही बुख्ल है, जितना सूद लेता है बुख्ल उतना ही बढ़ता जाता है, यहां तक कि अपने तन पर भी खर्च नहीं कर सकता। इतना बुख्ल बढ़ता है कि अपने ऊपर भी खर्च नहीं कर सकता। सुनिए बुख्ल की खासियत क्या है। बुख्ल की खासियत यह है कि जितना माल बढ़ता जाता है तो बजाय उसके कि माल के बढ़ने से उससे इस्तगना पैदा हो, यानी अब दूसरों के सामने हाथ फैलाने की जरूरत नहीं, इस्तगना पैदा हो, उसकी हिर्स और ज्यादा बढ़ती चली जाती। यानी देखो सुन लो, बुख्ल की खासियत यह है कि जितना माल बढ़ता जाता है, तो अब जब माल बढ़ता जावे तो क्या होना चाहिए इंसान के अंदर, अब दूसरों के सामने मांगना और लालच में कमी आना चाहिए ना। जब माल बढ़ गया तो बोले अपनी जरूरत है, अब खुद पूरा कर लो। तो बजाय उसके कि माल बढ़ने से उसके अंदर इस्तगना पैदा हो, यानी अब मुझे किसी की मोहताजगी की जरूरत नहीं है, ये पैदा हो, उसके बजाय क्या पैदा होता है उसके अंदर, और हिर्स और ज्यादा बढ़ जाती है, लालच और ज्यादा बढ़ती चली जाती है, और माल की मोहब्बत में और इजाफा हो जाता है। यानी इंसान को कितना ही माल मिल जाए वो उस माल पर कनाअत करने के बजाय और ज्यादा माल हासिल करने की फिक्र में रहता है, और ज्यादा माल हासिल करने की फिक्र में रहता है जी। और कायदा का तकाजा यह है कि जब माल बढ़ जाए, कायदे का तकाजा यह है कि जब माल बढ़ जाए तो तबीयत में इस्तगना पैदा हो जाए, लेकिन इस्तगना भी नहीं होता और नहीं खर्च करने का दाइया ज्यादा होता है, बल्कि माल की मोहब्बत और बढ़ जाती है। तो कितना बढ़ा, अब माल बढ़ा है तो अब खर्च करने का दाइया पैदा हो, बल्कि उसके अलावा और उसके अंदर माल की मोहब्बत बढ़ जाती है। एक हदीस में जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, लौकान अली इब्ने आदम वादियन मिन ज़हब अहब अन यकून लहु वादियान वला यमलउ जौफ इब्ने आदम इल्ला तुराब। यानी अगर इब्ने आदम को, यानी आदम के बेटे को, बिन आदम को सोने की भरी एक वादी मिल जाए, सोने की भरी हुई एक वादी मिल जाए तो अब काफी होना चाहिए। बोले अब बस अपनों को तो अभी सारा खर्चा निकल जाएगा, आराम से बैठकर खाओ, आप खूब खर्च करो। इंसान यही सोचता है कि इतना सब मिल गया है, अब मुझे क्या जरूरत है किसी के सामने हाथ फैलाने, बल्कि और लोगों को मैं तो दूंगा। तो एक वादी मिल जाए तो वो ये चाहेगा कि दो वादियां मिल जाए, वो क्या कहेगा, अरे दो और मिल जाए। और अगर दो वादियां सोने की भरी मिल जाए तो उसकी ख्वाहिश होगी कि तीन मिल जाए। फिर आखिर में खूबसूरत हकीमाना जुमला इरशाद फरमाया, वला यमलउ जौफ इब्न आदम इल्ला तुराब, यानी आदम का पेट कब्र की मिट्टी के अलावा कोई और चीज नहीं भर सकती। इंसान का पेट उसी वक्त भरेगा जब उसके अंदर मिट्टी भरेगी। जब तक इंसान कनात पैदा न करे और माल की मोहब्बत उसके दिल में तरक्की करती चली जाए तो उसके नतीजे में उसका पेट नहीं भर सकता। तो देखो मुराकबे के जो लताइफ के असबाक है उसमें चौथा सबक है वो बुख्ल, और इस पर जब मुराकबा होता है तो वाकईतन इसके अंदर बहुत, उसके अंदर बुख्ल में कमी आ जाती है, बहुत ही फर्क पड़ जाता है। जैसे गुस्से के अंदर फर्क पड़ा और तमा और लालच में फर्क पड़ता है, शहवत में फर्क पड़ा है, इसके अंदर भी फर्क पड़ता है। और ये बहुत बड़ी बीमारी है, देखो भूख लग कितनी बड़ी बीमारी कि इंसान का पेट ही नहीं भरता। शेख सादी रहमतुल्लाह अलैह फरमाते हैं, आशनीदा अस्ति आशनीद अस्ति के दर सहराए गौर, रखते सालार उफ्ता दस इस्पतोर, गुफ्त चश्मे तंग दुनिया दार रा, या कनाअत पुर कुनद या खाक गौर। यानी मैं तुम्हें एक वाकया सुनाता हूं कि गौर के सहरा में एक बहुत बड़े सौदागर का सामान खच्चर से गिरा पड़ा था। गौर के सहरा में यानी एक जंगल में एक सौदागर एक बिजनेसमैन का सामान खच्चर से गिरा पड़ा था, वो खच्चर भी मरा हुआ पड़ा था और खुद वो सौदागर भी मरा हुआ था। वो सामान जो बिखरा पड़ा था वो जबाने हाल से ये कह रहा था कि दुनियादार की तंग निगाह को सिर्फ दो चीजें भर सकती है, या कनात या कब्र की मिट्टी। क्यों कि कनात यानी बस, तो ये है जब बुखल पर मेहनत करेंगे ना, लतीफे सिर खफी पर जब मेहनत करेंगे तो क्या होगा, कनात आ जाएगी। जब कनात आएगी तो बुखल दूर हो गया, हिर्स खत्म हो गई। क्यों कि बस अब अल्लाह ने जो दिया है वो ठीक है। क्यों कि कनात यानी जो मिला उस पर अल्लाह का शुक्र, और हिर्स कहा और जो मिला वो कम, जो मिला वो कम का और मिलता है, हिर्स है। तो हिर्स जो बढ़ती है वो बुखल के नतीजे में। तो बुखल की खासियत यह है, बहरहाल बुखल की खासियत है कि जितना माल बढ़ता चला जाता है उतनी ही हिर्स बढ़ती चली जाती है, और उतनी ही माल की मोहब्बत बढ़ती चली जाती है, और खर्च करने में और ज्यादा रुकावट पैदा होती चली जाती है। बस यहां पर ही रखते हैं इंशाल्लाह, दूसरा कल ही बताएंगे, बहुत अजीब बातें हैं। इसलिए अगर ये बीमारी अगर अपने अंदर है तो जल्दी से मेहनत करें मुराकबे पर, और उस पर बढ़ते बढ़ते इस पर आ जाओ ताकि हमारे अंदर से ये बीमारी भी दूर हो जाए। जो मुराकबे से जितनी बीमारियां पैदा हुई है, मुराकबे से जो दूर हो रही है उसी पर मुस्तकिल सारी बातें चल रही है। ये पिछले एक महीने से शहवत पर बात आई, फिर गुस्से पर बात आई, तो सबसे पहला लतीफे कल्ब है, उस पर जो मेहनत होते हैं तो उस पर शहवत काबू में आ जाती है। दूसरा लतीफे रूह है, उस पर गुस्सा काबू में आ जाता है। तीसरा शोह लालच, और चौथा बुखल है। तो बुखल की बात चल रही है तो ये तो अब इलाज तो आपको बता दिया है, लेकिन कोई करे तो उसको फायदा होगा, अगर न करे तो उसको नुकसान है। तो बीमारी है और इस बीमारी की वजह से पता नहीं क्या क्या हमसे गुना हो रहे हैं, कितने झगड़े हो रहे हैं, कितने हुकूक मारे जा रहे हैं और हमें पता भी नहीं चल रहा है। हालांकि जब दुनिया से जाएंगे तो सारा माल छोड़कर जाना है, कोई साथ में लेके जाने वाला नहीं है। किसी ने कितने भी बिल्डिंगें बना दी हो, कब्र में जाएगा तो उसके जेब में से भी 100 शिलिंग की नोट भी निकाल ली जाएगी। यहां तक के अगर उसका दांत जो सोने का बनाया हुआ होगा तो वो भी उसके बच्चे और कहेंगे अरे सोना जाने मत दो, उसको भी तोड़ के निकाल दो। और अगर अंगूठी पहनी होगी सोने की तो भी बेटा कहेगा कि नहीं नहीं इसकी उंगली काट दो और अंगूठी को निकालो। तो मालूम हुआ जितना भी तुम जमा कर लो सारा निकाल दिया जाएगा, कुछ भी साथ में नहीं जाएगा। बाद में रहने वाले ये नहीं सोचेंगे चलो यार अभी अंगूठी निकलती नहीं है उंगली में से तो छोड़ दो, कहा कि नहीं अरे काट देंगे उसको निकालेंगे। क्यों कि अब अंगूठी कीमती है, बाप की उंगली वो कीमती नहीं है जी। तो वो दांत बाप का तोड़ कर निकाल देंगे, क्या इस दांत को बेचेंगे तो कितना पैसा निकलेगा मिलेगा। तो ये हाल है। तो हम दुनिया में बुखल करके तंगी करके और लोगों के हुकूक को मारकर माल चाहे कितना भी बढ़ा दिया, वो माल हमारे क्या काम आएगा ये बताओ। चाहे कितना भी माल हो, इंसान आखिर दो ही रोटी खाता है। ऐसा नहीं है کہ مال ہمارے پاس زیادہ ہے تو انسان 10 روٹی کھاتا ہو، ایسا نہیں۔ ایک آدمی کی سیلری 10,000 ہے مہینے کی، وہ بھی 2 روٹی کھا رہا ہے، اور ایک آدمی کی سیلری 10 لاکھ ہے، وہ بھی 2 روٹی ہی کھا رہا ہے۔ آپ یاد رکھو، کوئی فرق ایسا نہیں ہے کہ 10 لاکھ والا تو 100 روٹی کھاتا ہے، حالانکہ سونے کے لیے، اس کو آرام کرنے کے لیے جو جگہ ہے، وہ بھی 10,000 سیلری والا بھی 3x6 کے پلنگ پر ہی جگہ آرام کرے گا، اور وہ بھی اتنی ہی جگہ لے گا۔ تو آج جب ہمیں ضرورت تو اتنی ہی ہے، اور خامخواہ لوگوں کے حقوق کو مار کر اور مال کو جمع کریں گے تو ہماری تو، ہم تو قبر میں جانے والے ہیں، اور وہاں ہماری پکڑ ہوگی، اس وقت ہمارا کیا بنے گا؟ حالانکہ وہ مال نہ ہم نے دنیا میں کام آیا، نہ آخرت میں کام آیا، عذاب کا ذریعہ بن گیا۔ اس لیے ہمیں اس بیماری سے نجات حاصل کرنا چاہیے، اور اس کے لیے غور و فکر کرنا چاہیے۔ ٹھیک ہے، تھوڑی دیر مراقبہ کر لیں۔